اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. اللہم صلی اللہ سیدنا محمد وعلى آل سیدنا محمد بیدد کل ذرات نیات الفرس مرتین. سورہ الحج حجر آیت نمبر 26.
لقد خلقنا الانسان من صلصال من حلق مسنون. یقیناً ہم نے انسان کو کالی اور سڑی ہوئی کھنکھناتی مٹی سے پیدا فرمایا ہے. اور اس سے پہلے جنات کو ہم نے لو والی آگ سے پیدا کیا.
توحید کا مضمون ہے انسان کی پیدائش. اب اللہ تعالیٰ اپنی قدرت اپنی شان بتا رہا ہے کہ میں نے انسان کو کس چیز سے پیدا کیا اور کس مقصد کے لیے پیدا کیا. اب آئیے اب ہمیں غور سے سننا ہے کہ اللہ تعالیٰ نے مجھے کس چیز سے پیدا کیا ہے اور ہمیں اپنی حقیقت جاننی چاہیے. وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونٍ. یقیناً اللہ تعالیٰ نے ہمیں کالی اور سڑی ہوئی چکنی مٹی سے پیدا کیا ہے. اب سڑی ہوئی چکنی مٹی کیا, یہ کیسی ہوتی ہے؟ یہ جو آپ نے دیکھا ہوگا تالابوں کے گرد جو مٹی جمع ہو جاتی ہے, کائش ہی جمع ہو جاتی ہے اور وہ چکنی ہوتی ہے, پھسلنے والی ہوتی ہے اور سڑی بھی ہوتی ہے. اللہ تعالیٰ نے انسان سے اس سے پیدا کیا انسان کو. جاننا خلق نہ ہو من قبل من نار السموم. اور جنات انسان سے پہلے پیدا کیے ہیں اور اس کو اللہ تعالیٰ نے آگ کے لو سے پیدا کیا ہے. اب ہمیں یہ سمجھنا چاہیے اللہ تعالیٰ نے انسان کو کی پیدائش ایک گلی سڑی چکنی مٹی سے کیا. اب ہمیں سوچنا چاہیے اپنے متعلق کہ اپنی بیس کہ ہماری حقیقت کیا ہے. اللہ تعالیٰ نے مجھے جب ہم میں غرور اور تکبر آئے کسی چیز کا بھی تو فوراً ہمیں اپنی پیدائش کے متعلق چلے جانا چاہیے کہ تمہاری حیثیت کیا ہے, کس کے آگے؟ اللہ کے آگے. کوئی حیثیت کس کے آگے؟ رسول پاک صلی اللہ علیہ وسلم کے آگے. ہماری کوئی حیثیت نہیں ہے تو ہمیں کسی قسم کا غرور اور تکبر نہیں کرنا چاہیے. ہمیشہ اپنی پیدائش پہ غور کرنا چاہیے. اور یہ تو اللہ تعالیٰ نے انسان کو فضیلت دی ہے, یہی گلی سڑی مٹی سے انسان کو پیدا کرنے کے بعد اللہ تعالیٰ نے انسان کو کتنی صلاحیتیں دی ہیں, کتنا اونچا مقام دیا ہے. اگر ہم سوچیں غور فکر کریں تدبر کریں تو ہمیں اللہ کا شکر گزار ہونا چاہیے, اللہ کی محبت کا اندازہ ہونا چاہیے کہ اللہ تعالیٰ ہم سے کتنی محبت ہے. اللہ تعالیٰ اور مخلوق کو بھی اپنے ہاں قرب دے سکتا تھا, نہیں, اللہ تعالیٰ نے صرف انسان کو یہ حیثیت دی ہے. یہ تو اب ہمیں اللہ کے آگے ہمیں کوئی غرور اور تکبر نہیں کرنا. اب اللہ کے آگے غرور اور تکبر کو سمجھنا چاہیے. میں اگر اللہ کا کہنا نہیں مان رہی, اللہ کی نافرمانی کر رہی ہوں تو اس کا مطلب یہ ہے کہ یہ میں غرور اور تکبر کر رہی ہوں کہ اللہ کی بات کو میں نے کوئی اہمیت ہی نہیں دی, قرآن کو میں نے کوئی اہمیت ہی نہیں دی, رسول پاک صلی اللہ علیہ وسلم کو میں نے کوئی اہمیت نہیں دی. میں نے کس کو اہمیت دی؟ اپنے آپ کو. اور میں سوچوں کہ میں اللہ تعالیٰ نے مجھے یہ کیوں میں اتنا غرور اور تکبر کر رہی ہوں, اللہ تعالیٰ نے مجھے پیدا کس سے کیا ہے. تو اب انسان پھر اللہ تعالیٰ نے انسان جن کو پیدا کیا ہم سے پہلے, اس کی پیدائش کا بھی مقصد ہے. ہر چیز کی پیدائش کا مقصد ہے, کوئی ایسی چیز نہیں ہے جس کا بے مقصد اللہ تعالیٰ نے, یہاں تک کہ ایک مچھر بھی اللہ تعالیٰ نے بے مقصد پیدا نہیں کیا. ہر چیز مکھی مچھر دل کبوتر چوٹی سب کچھ اللہ تعالیٰ نے ایک مقصد کے تحت پیدا کیا ہے. اور سب کا مقصد جو ہے صرف انسان کو فائدہ پہنچانا. یہ یاد رکھیں, ہر چیز جو بھی اللہ تعالیٰ نے حشرات جو پیدا کیے ہیں, جانور جو پیدا کیے ہیں, درخت پہاڑ کائنات سورج چاند سورج شمسی توان جو کچھ بھی اللہ تعالیٰ نے کیا وہ سب انسان کے فائدے کے لیے, صرف انسان کو اپنے لیے پیدا کیا, اپنا خلیفہ بنایا, اپنا نائب بنایا اور اپنی تمام صفات. اب یہ تمام صفات جب ہم اللہ کے لیں گے تو پھر ہم انسان بنیں گے, اور اگر ہم نے نہیں لیے تو پھر ہم جانور سے بھی بدتر ہوں گے. کیوں؟ یہ جانور جو ہے وہ تو انسان کو فائدہ پہنچا رہا ہے, اس کی تو گوشت بھی فائدہ, کھال بھی فائدہ, اس کے گوبر بھی فائدہ, اس کے دودھ بھی, ہر چیز فائدے کی چیز ہے, انسان کو فائدہ ہے. انسان کی کون سی چمڑی کسی کو یا اس کی ہڈیاں کسی کو فائدہ پہنچا رہی ہیں؟ کچھ بھی نہیں فائدہ پہنچا رہی. تو ہمیں سوچنا چاہیے اور اپنے پہ غور سے تدبر کرنا چاہیے کہ دیکھو اللہ تعالیٰ نے مجھے کیا فضیلت دی ہے. پھر اللہ تعالیٰ فرماتا ہے
اور جب تیرے پروردگار نے فرشتوں سے فرمایا کہ میں ایک انسان کو کالی اور سڑی ہوئی کھنکھناتی مٹی سے پیدا کرنے والا ہوں, تو جب میں اسے پورا بنا چکوں اور اس میں اپنی روح پھونک دوں تو تم سب اس کے لیے سجدے میں گر پڑنا. چنانچہ تمام فرشتوں نے سب کے سب نے سجدہ کر لیا.
اب اللہ تعالیٰ انسان, اب ہمیں اللہ تعالیٰ سمجھنا چاہیے کہ اللہ تعالیٰ نے مجھے کتنی فضیلت دی ہے, کتنی اللہ تعالیٰ نے مجھے رتبہ دیا ہے, کیا مرتبہ دیا اللہ تعالیٰ نے. اللہ کہہ رہا ہے وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي خَلَقٌ بَشَرٌ مِّن صَلْصَالٍ مِّن حَمَمٍ مَّسْنُونٍ, جب اللہ تعالیٰ نے فرشتوں کے سامنے کہا کہ میں ایک ایسی مخلوق پیدا کر رہا ہوں جو گلی سڑی مٹی سے, کھنکھناتی مٹی سے پیدا کرنے والا ہوں. اب یہ جب اللہ تعالیٰ نے فرشتوں سے یہ بات کہی تو یہ سورہ بقرہ میں ایک پورا مکالمہ ہے. تو اللہ فرشتوں نے جواب میں کہا کہ آپ کیوں ایسی مخلوق کو پیدا کر رہے ہیں جو فسادی ہوگی, فساد کر رہی ہے. تو اور ہم تو ہیں آپ کی عبادت کرنے کے لیے, آپ کی تابع دار ہم وہ کرنے کے لیے. تو اللہ تعالیٰ نے کہا, فرشتوں کو جواب دیا کہ نہیں تم نہیں جانتے, میں جانتا ہوں. تو اب انسان کو اللہ تعالیٰ کہا کہ اس نے اللہ فرشتوں سے کہا, اور پھر اس کے بعد فَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِنْ رُوحِي فَقَعُوا لَهُ سَاجِدِينَ, جب اللہ تعالیٰ اسے بنا چکا, اب یہ پورا بنا چکا, اب یہ جب انسان ایک ماں کے پیٹ میں کوئی بچہ آتا ہے تو چار مہینے تک اس میں حیوانی روح ہوتی ہے. جب وہ اس کا تمام اعضاء پورے ہو جاتے ہیں, ہاتھ پیر کان آنکھ دماغ ناک کان سب پورے ہو جاتے ہیں, تو پھر اللہ کی روح, اللہ کی طرف سے روح پھونکی جاتی ہے. من روحی فقوس لو ساجدین, پھر اللہ تعالیٰ نے کہا کہ میں جب اسے پورا بناؤں تو تم اپنے روح پھونکوں گا اور تم سب اس کے سب اس سجدے میں گر جانا. اب یہاں سجدے میں گر جانے کا معنی یہ اصطلاحی سجدہ نہیں ہے جو نماز میں, اس کا مطلب ہے فرشتوں سے اللہ تعالیٰ نے کہا کہ تم انسان کی اطاعت کرنا, انسان کے فرما بردار رہنا, یہ اللہ تعالیٰ نے فرشتوں سے کہا. اب یہاں اب سوال یہ پیدا ہوتا ہے کہ اللہ تعالیٰ نے, حالانکہ فرشتے جو ہیں ایک عظیم مخلوق ہیں, نوری مخلوق ہیں, اللہ تعالیٰ کے تمام, اللہ تعالیٰ تمام کام دنیا کی کائنات جو چل رہی ہے ان کے ذریعے سے اللہ تعالیٰ کرتا ہے, وہ ان کی کوئی اپنی مرضی نہیں ہے, کوئی خواہش نہیں ہے, صرف اللہ کے تابعدار ہیں اور ہر وقت ذکر فکر اور اللہ تعالیٰ کی اطاعت میں لگے رہتے ہیں. اس کو اللہ تعالیٰ نے کہا ان فرشتوں کو کہ جب میں یہ انسان کو بناؤں تو تم سجدے میں گر جانا, یعنی اس کی اطاعت کرنا. اب یہاں اگر ہم غور و فکر کریں کہ انسان جو گلی سڑی مٹی سے پیدا ہوا ہے, اس کو اللہ تعالیٰ, اس کے لیے اللہ تعالیٰ فرشتوں سے کہہ رہا ہے جو نوری مخلوق ہیں, پاک صاف مخلوق ہیں, ان کو اللہ کہہ رہا ہے کہ تم ان کی اطاعت کرنا. اب یہ کون سے انسان ہے؟ अब हमें ये सोचना है ये कौन सा इंसान है जो इंसान के ताबेदार होते हैं, इंसान की ये वो इंसान, इंसान तो सब है लेकिन असल इंसान वो है जो अल्लाह के रंग में, जिसमें अल्लाह की सिफात आ जाए, अल्लाह रहमान है रहमान की सिफात है, अल्लाह करीम है करीम किया जाए, रहीम है गफूर है सत्तार है अलीम है अल्लाह ताला, ये तमाम जो अल्लाह के 99 नाम है, जब तमाम वो सिफात एक इंसान में आ जाती हैं तो वो फरिश्तों वो उनकी फिर इताअत की, फरिश्ते उनकी इताअत करते हैं अल्लाह के हुक्म से, अपनी मर्जी से नहीं अल्लाह के हुक्म से, अल्लाह ताला उनके होते। अब इसमें रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम तमाम पैगंबरों को सवाल जवाब सब रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के पास भी आते थे, पैगाम रसानी होती थी अल्लाह के जरिए से। इसी तरह जो भी अल्लाह के नाम ले लेगा, वली अल्लाह है उनके भी एक इल्हाम है, और एक फरिश्तों के जरिए इंसानी शक्ल में भी आ सकते हैं, जब अल्लाह का हुक्म हो किस काम के लिए आए, फैसले के आएंगे या कोई अहम काम के लिए करेंगे, जैसे आए थे बदर में आए थे ओहद में आए थे तमाम उसमें आए थे। तो फरिश्ते अल्लाह के हुक्म के ताबे होते हैं और इंसान के ताबेदार होते हैं, लेकिन उस इंसान के जो अपने आप में अल्लाह के रंग वो सिबगतुल्लाह यानी अल्लाह के रंग में रंग लेता है तो फरिश्ते उनकी भी इताअत करते हैं। ये और ये अगर हमने अल्लाह को माना नहीं, जाना नहीं, पहचाना नहीं और अपनी मर्जी से जिंदगी गुजारते रहे तो हम वो फिर इंसान इंसान नहीं होता, वो हैवान होता है, उसमें हैवानी कुव्वतें होती हैं, उसमें कीना होता है, उसमें बगज होता है, उसमें हसद होता है, उसमें लालच होती है, उसमें शेर की खसलतें होती हैं, उसमें बंदर की खसलतें होती हैं, उसमें सांप और बिच्छू की खसलतें होती हैं, ये तमाम जो खसलें हैवान सब यही उसकी खसलतें होती हैं। तो इसीलिए अल्लाह ताला ने इंसान को मुझे कुरान दिया है क्योंकि अल्लाह ने कहा था कि तुम जाओ यहां से जन्नत से, मैं तुम्हें हिदायत दूंगा, हिदायत मेरी तरफ से आएगी, रास्ता मैं तुम्हें दिखाऊंगा, मैं अपने पैगंबर अपने पैगंबर भेजूंगा, तुम उनके जरिए से तुम मुझसे बात करना, उनके जरिए से तुम उनका कहना मानना, तो ऑटोमेटिक जब तुम उनका कहना मानोगे तो ऑटोमेटिक वो मेरा कहना हो जाएगा। इसी तरह तमाम वली अल्लाह जो भी अल्लाह का रंग ले लेगा वो अल्लाह का दोस्त है, अल्लाह ताला ने वली अल्लाह की कोई खास वो नहीं रखी, फैसला तो अल्लाह ही करता है, लेकिन अल्लाह ताला ने मुझे कुरान दिया है, मुझे जद्दोजहद करनी है अल्लाह के अपने आप को अल्लाह के रंग में करना है और पूरी जिंदगी अल्लाह और रसूल के हुक्म के मुताबिक जिंदगी गुजारेंगे तो ऑटोमेटिक अल्लाह ताला बखील तो नहीं है, कंजूस तो नहीं है, अल्लाह ताला अपनी तमाम रहमतें और नेमतें इसी दुनिया में देगा, इसी दुनिया में फजीलत मिलेगी, इसी दुनिया में अल्लाह ताला उसके लोगों के दिल में उसकी मोहब्बत डालेगा, इसी दुनिया में उसका रोग होगा दबदबा होगा, जो अल्लाह वाले हैं ये उनकी है। तो जो अल्लाह वाले हैं यानी जिन्होंने अल्लाह का रंग ले लिया है वो अल्लाह के खलीफा हैं, खलीफा वो होता है जो अल्लाह के कानून को नाफिज करे, जिसको अल्लाह ताला इख्तियार दे और उसमें तमाम खसूसियात अल्लाह की आ जाए, तो अब वो जो खलीफा है वो क्या करता है, वो दुनिया की मोहब्बत नहीं करता, दुनिया के पीछे नहीं पड़ता, वो अल्लाह के पैगाम को मखलूक तक पहुंचाता है और मखलूक को अल्लाह की नाराजगी से और दोजख से बचाता है। खलीफा का काम ये है, उस खलीफा का काम कोई कशफ करामात दिखाने नहीं है, वो जो अब अल्लाह चाहेगा तो वो कशफ करामात भी दिखा देगा, अल्लाह चाहेगा सब अल्लाह के हुक्म से होता है, ये याद रखिएगा। तो तमाम फरिश्तों से अल्लाह ताला ने कहा फसजदल मलाइकतु कुल्लुहुम अजमाउन, तमाम फरिश्तों ने सिजदा कर लिया यानी अल्लाह का हुक्म मान लिया, लेकिन शैतान ने क्या किया,
मगर इब्लीस के سے اس نے سجدہ کرنے والوں میں شمولیت کرنے سے صاف انکار کر دیا. اللہ تعالیٰ نے فرمایا اے ابلیس تجھے کیا ہوا کہ تو سجدہ کرنے والوں میں شامل نہ ہوا. وہ بولا کہ میں ایسا نہیں کہ اس انسان کو سجدہ کرو جسے تم نے کالی اور سڑی ہوئی کھنکھناتی مٹی سے پیدا کیا ہے. فرمایا تو بہشت سے نکل جا کیونکہ تو راندہ درگاہ ہے.
اب اللہ تعالیٰ نے ابلیس نے سب فرشتوں نے سجدہ کیا اللہ کے حکم کی تعمیل کی, لیکن الا ابلیس ابا ان یکون ما ساجدین, لیکن ابلیس اس نے سجدہ نہیں کیا, وہ اس نے صاف انکار کر دیا میں نہیں کروں گا. اللہ نے اس سے پوچھا قال یا ابلیس ما لک اللہ تکون ما ساجدین, تم نے کیوں نہیں سجدہ کیا, تم سجدہ کرنے والوں میں کیوں نہیں شامل ہوئے. تو ابلیس نے جواب دیا قال الم اکل لأسجد لبشر خلقتہ من صلصال من حمیم مسنون. وہ بولا میں اس انسان کو سجدہ نہیں کروں گا, یہ تو ایک گندی پلید کھنکھناتی مٹی سے بنا ہے, میں اسے سجدہ نہیں کروں گا. تو اللہ نے کیا کہا, اللہ نے کہا قال فخرج منہا فإنک رجیم, بہشت سے نکل جاؤ تم رادے درگاہ ہو گئے. اب اس مضمون کو ہمیں سمجھنا ہے, اس میں یہ تو شیطان کے ساتھ تو ہوا لیکن یا تو ہم رحمان کا راستہ لیں گے یا شیطان کا راستہ لیں گے. اب یہ دیکھیں کہ اللہ تعالیٰ نے جب فرشتوں سے کہا, یہ بھی یہ فرشتوں کا سردار تھا لیکن یہ اللہ تعالیٰ نے یہ جن کی نسل سے تھا, تو یہ آگ کی لوح سے پیدا کیا گیا تھا لیکن تھا عبادت انتہائی عبادت گزار تھا سب فرشتوں کا, لیکن اس نے انکار کر دیا, ایک انکار کیا اور اڑ گیا. اللہ تعالیٰ نے کہا کیوں کہا نہیں صرف میں تو میری حیثیت تو بہت بڑی ہے, میں اونچا ہوں, میں لطیف ہوں, میں اوپر جا سکتا ہوں, ہر جگہ جا سکتا ہوں, یہ کیا یہ تو گندی سڑی ہوئی مٹی سے پیدا ہوا, اس کی کیا حقیقت ہے. اس نے اللہ سے یہ کہا. اب اس میں مجھے دیکھنا ہے کہ اس نے ایک سجدہ نہیں کیا یعنی ایک حکم نہیں مانا تو اللہ تعالیٰ نے اس کو نکال دیا. اور ہم کتنے حکم نہیں مانتے, ہم اطاعت کر رہے ہیں اللہ کی, اللہ کی اطاعت کر رہے ہیں, ہم اللہ کے فرما بردار ہیں, یا ہم اللہ کی بندگی کر رہے ہیں, کیا ہم نے اپنی مرضی چھوڑ کے اللہ کی مرضی لے لی ہے, نہیں لی, گمراہ ہیں. لیکن اللہ نے انسان کو اپنی محبت میں پیدا کیا تو اللہ تعالیٰ انسان کو ٹائم دیتا ہے, مہلت دیتا ہے, وقتاً فوقتاً جب وہ نافرمانی کرتا ہے تو اللہ تعالیٰ اس کے کان میں مڑوتا ہے, یعنی اس کو کوئی نہ کوئی تکلیف آتی ہے کہ واپس اللہ کی طرف آ جائے, ہر طرف سے اس کو کسی کوئی نہ کوئی نصیحت مل رہی ہوتی ہے, کوئی حادثات اس کی زندگی میں آ رہے ہوتے ہیں لیکن غور و فکر نہیں کرتا, تدبر نہیں کرتا, واپس نہیں آتا, سوچتا نہیں ہے. تو جب تک اللہ کیا اس پہ مہر کا ٹائم نہیں ہوا اس پہ مہر نہیں لگے گی. لیکن اب سوال یہ پیدا ہوتا ہے, ہمیں تو نہیں معلوم, ہم یہ اب اللہ کی نافرمانی کر رہے ہیں, خدا نخواستہ ہمارا ٹائم اللہ کے یہاں پورا ہو جائے اور اللہ تعالیٰ ہم پہ مہر لگا دے. اب مہر لگانے کا مطلب کیا ہے کہ سمجھ ختم, نیکی اور بدی, اطاعت اور فرما برداری کی سمجھ ختم, بس مگن ہیں, دنیا میں مگن ہیں, گمراہی میں دور تک چلے گئے, واپس آنے کے لیے نہیں تیار, احساس ہی نہیں ہے. اب اس وقت مسلمانوں کو احساس نہیں ہے کہ اللہ تعالیٰ نے مجھے کس مقصد کے لیے پیدا کیا ہے, ہم مسلمانوں کو احساس نہیں ہے کہ رسول پاک صلی اللہ علیہ وسلم کو ہم کتنی تکلیف پہنچا رہے ہیں, हम मुसलमानों को एहसास नहीं है कि हम अल्लाह की कितनी नाफरमानी कर रहे हैं। ये तो अल्लाह ने अपनी मोहब्बत में इंसान को पैदा किया तो अल्लाह ताला फौरन नहीं, अल्लाह ताला ने कुरान में कहा है कि मैं फौरन नहीं, जब तक मैं इंसान को अपना पैगाम अच्छी तरह ना पहुंचा दूं और फिर वो समझ ले, यानी उसे पता चल जाए कि ये अल्लाह का पैगाम है, ये सारी कायनात उसकी निशानी है, ये सारी कायनात उसकी कुदरत है, ये सारी कायनात में उसका इल्म फैला हुआ है। अगर वो गौर फिक्र तदब्बुर नहीं कर रहा और वो दुनिया में फंसा हुआ है, निकलना नहीं चाह रहा, तो फिर अल्लाह ताला उसको उसके हाल पे छोड़ देता है, उस पे उस दुनिया के दरवाजे खोल देता है। यानी और भी अगर वो दुनिया से मोहब्बत कर रहा है तो अल्लाह ताला खूब उसे दुनिया देता है, यानी बिल्कुल गफलत। अब दुनिया कम दुनिया में गर्क हो गए तो इसका मतलब है हम गफलत में पड़ गए, दुनिया के माल आ रहे हैं, हाउ है, खूब आलिशान कोठी है, बंगले हैं, अच्छे जॉब है, बिजनेस है, ये अब दुनिया में फंसे हुए, रात दिन हम न हमारा हलाल हराम का ख्याल है, तमाम बुराइयां जो अल्लाह ने मना किए हैं हम में तमाम बुराइयां आ गई हैं, हम शराब भी पी रहे हैं, हम जुआ भी खेल रहे हैं, हम सूद भी ले रहे हैं, हम रिश्वत भी ले रहे हैं, हम अल्लाह की नाफरमानी में तो रहे हैं, हम मिलावट भी कर रहे हैं, जबरदस्त मुसलमान इस पर मिलावट कर रहे हैं, हम मिलावट भी कर रहे हैं, हम लोगों को धोखा भी दे रहे हैं, जबरदस्ती लोगों पर जुल्म भी कर रहे हैं, सब कुछ कर रहे हैं, हक है। अब ये अल्लाह ताला की मोहर है, ये अल्लाह ताला हमसे नाराज है। अब कितने बड़े तूफान आ जाए, कोरोना आ गया, किसको समझ में आई, कितनी बड़ी बीमारी आ जाए और हम बीमार अस्पताल भरे हुए हैं, किसी को समझ में आ रहा है, नहीं समझ में आ रहा। तो इसका मतलब जिसको समझ में नहीं आ रहा, जो वापस नहीं आ रहा, तो इसका मतलब ये उस पर अल्लाह ताला ने मोहर लगा दी, उस पे से अल्लाह ताला ने अपना हाथ उठा लिया, उस पे से रसूल पाकसल्लम ने मुंह मोल लिया, उससे करो ऐश करो, खाओ पियो ऐश करो, आओगे कहा मेरे पास आओ, फिर मैं हिसाब किताब करूंगा। अब देखे शैतान तो एक नाफरमानी से अल्लाह ताला ने उसको मजबूत कर दिया और हम मुसलसल नाफरमानी में लगे हुए। तो अब अल्लाह ताला मुझे दुनिया में, जरूरी नहीं है कि दुनिया में मुझे अल्लाह ताला मुसीबत में पकड़े, तूफानों में पकड़े, इसमें पकड़े, अल्लाह ताला कब्र में पकड़े, आखिरत में पकड़ेगा, लेकिन पकड़ेगा जरूर, ये अल्लाह की सुन्नत है, अल्लाह ताला का वादा है। अल्लाह ताला कहा है कि मैंने अपने हबीब से अपने रसूल से जो वादे किए वो मैं वादे पूरे करूंगा। तो अब मुझे सोचना चाहिए कि देखो शैतान एक हो, उसने नफरमानी की और डट गया, माफी नहीं मांगी, उस पर बल्कि उस पर तो उसने इतनी दीदार दलेरी की कि अल्लाह अल्लाह से कहा कि अल्लाह इस इंसान की वजह से तूने मुझे मजबूत कर दिया, मुझे निकाल दिया, तो तू मुझे मोहलत दे दे, मुझे जिंदगी दे दे, मुझे ताकत दे दे, ताकि मैं तेरी इस मखलूक को, इस इंसान को तेरे खिलाफ भड़काऊं। अल्लाह ताला ने कहा ठीक है, हर तरह से उसके पास आऊंगा। हदीस है कि शैतान इंसान के अंदर खून की तरह है, गर्दिश कर रहा है। तो अब अल्लाह ताला ने उसकी दुआ पूरी कर ली, दुआ मांग ली, उम्र दिया, क्यामत तक वो जिंदा होगा, उसे ताकत दी है, हर तरीके से इंसान के पास आता है और अल्लाह के खिलाफ होता है, लेकिन क्यामत के दिन इनकार कर देगा। नेटवर्क खत्म।